بحمده أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم. ہماری گفتگو توحید پر ہے، توحید در قرآن پہ، اور ہمارا جو مین ریفرنس ہے وہ آیت اللہ جوادی عاملی کی تفسیر موضوعی توحید در قرآن، اور اس میں انہیں ہمارا جو ابھی مین ٹاپک ہے وہ ہے شناخت خدا. اور شناخت خدا کے لیے ہم نے تین رستوں کو سمجھا تھا، ایک آیات آفاقی، ایک آیات انفسی، اور تیسرا شہود، یعنی انسان اس جگہ پر پہنچ جائے کہ جہاں پر خدا کا مشاہدہ کر سکے. اب وہ مشاہدہ کرنے کی جو توفیق ہے وہ ظاہر ہر ایک کے لیے مختلف ہے. تو اس میں ہم نے آیات آفاقی پر کافی تفصیل سے بات کی تھی، اور اس کی وجہ یہ ہے کہ قرآن نے آفاق کو، یا یوں کہہ لیں کہ وہ تمام کے تمام مظاہر قدرت کے جو انسان سے باہر ہیں، ان کو بہت تفصیل سے بیان کیا ہے. یعنی آیات آفاقی کا مطلب خالی کسی شے پر ایک عقلی دلیل یا استدلال قائم کرنا نہیں ہے، بہت واسٹ اس کا اسکوپ ہے. ان سب کو ہم نے بیان کیا تھا. پھر جب ہم آیات آفاقی کی بات کر رہے تھے تو اب تک ہم نے ان میں سے دو کا ذکر کیا، اور دوسرے کو آج کمپلیٹ کرتے ہوئے کوشش کریں گے کہ تیسرے پر آئیں. ٹوٹل یہ آیات آفاقی میں جو براہین ہیں وہ 7 بیان کیے گئے ہیں. انہوں نے اس کتاب میں 7 براہین کو بیان کیا ہے. اس میں سے پہلا ہے برہان تمانع. برہان تمانع کا مطلب کیا ہوا؟ کہ یہ امپاسبل ہے کہ الہ ملٹیپل ہوں. ٹھیک ہے، یعنی کہ اس کو میں ایک سے زیادہ اس لیے نہیں کہہ رہا کہ، یعنی خدا کو ایک کہنا اصولاً غلط ہے، اور اسی لیے یعنی کہ احد یا واحد کا ترجمہ ایک نہیں ہو سکتا. یعنی وہ ایک جو، جیسے امیر المومنین علیہ السلام نے بیان فرمایا کہ ایک کا تصور کہاں کہاں پر آتا ہے، اور ہر ایک کی آپ نے نفی کی. یعنی وہ ایک جو گنتی کا ایک ہے، وہ ایک جو اجزاء سے مل کر ایک بنتا ہے، السلام علیکم، وہ ایک جو اجزاء میں تقسیم ہو سکتا ہے، وہ ایک جو انواع یا اسپیشیز کا ایک ہوتا ہے. تو ان تمام کا نام لے لے کر آپ نے نفی فرمائی کہ خدا ان میں سے کوئی ایک نہیں ہے، ایسی کوئی اکائی یا وحدانیت یا احدیت خدا میں نہیں پائی جاتی. اور بلکہ جو ائمہ علیہ السلام کے جملوں میں کہ خدا احدی المعنی ہے، یعنی جس کو تصور اور معنی میں بھی تقسیم نہیں کیا جا سکتا، جو کہ ایک بہت یونیک کنسیپٹ ہے، اور جن لوگوں کی عقل میں بہت زیادہ مضبوطی نہیں ہے وہ اس کو گریسپ نہیں کر پائیں گے کہ یہ احدی المعنی ہوتی کیا چیز ہے، یعنی وہ چیز جو معنوی اعتبار سے بھی قابل تقسیم نہ ہو، تصور میں بھی قابل تقسیم نہ ہو. ٹھیک ہے، تو یہ اس احدیت کے معنی میں. تو برہان تمانع کا مطلب یہ ہے کہ خدا کی جو احدیت ہے وہ سمپلی ڈپلیکیٹ نہیں ہو سکتی. یعنی اس چیز کو تو آپ ہٹائی دیں کہ وہ ایک یا دو یا تین، وہ تو بات ہی نہیں ہے، لیکن وہ اس جیسی کوئی اور چیز عالم ہستی میں ایگزسٹ نہیں کر سکتی. یہ خاص بات ہے. برہان تمانع کا مطلب ہے کہ جو چیز، یعنی وہ برہان یا وہ دلیل جو الہ کو واحد سے زیادہ، یا اس حقیقت کو واحد سے زیادہ بیان کرتی ہے کہ امپاسبل ہے، ممکن نہیں ہے. یعنی کہ جیسے اگر میں اس کو تھوڑی سی اس زبان میں بات کروں، میتھمیٹکس کی لینگویج میں، کہ دیر کین ناٹ بی ٹو انفینیٹیز. ٹھیک ہے، لیکن مجھے نہیں پتا کہ اتنا آپ لوگوں کے ذہن میں ہے یا نہیں، کیونکہ انفینیٹی کا جو کنسیپٹ ہے نا، اور یہ میتھمیٹکس میں ویئرڈیسٹ ٹاپک ہے یہ، اور جس بندے نے اس کو مینلی ڈیولپ کیا تھا، اس انفینیٹی والے ٹاپک کو، گیورگ کینٹور، جرمن میتھمیٹیشین تھا، وہ اینڈ اپ ہوا تھا اسائلم میں، کا دماغ اپنی جگہ پہ نہیں باقی رہ سکا تھا، حالانکہ وہ بہت مذہبی آدمی تھا. ٹھیک ہے، وہ غیر مذہبی شخص نہیں تھا. تو انفینیٹی جو ہے نا، یعنی انفینیٹی حقیقتاً اگر آپ دیکھیں نا تو ایک ذرے میں بھی موجود ہے، اور انفینیٹی پوری کائنات میں بھی نظر آتی ہے. تو انفینیٹی ایک چیز نہیں ہے، ٹھیک ہے. یعنی اگر مثال کے طور پر میں آپ سے پوچھوں کہ زیرو سے ون ایک سینٹی میٹر کی اسپیس ہے، آپ اس کو کتنے حصوں میں ڈیوائڈ کر سکتے ہیں؟ آپ کہیں رک نہیں پائیں گے، ٹھیک ہے. یعنی یہ الگ بات ہے کہ آپ دیکھ نہ رہے ہوں، لیکن آپ کہیں کہ اگر میں مثال کے طور پر ایک الیکٹران مائکروسکوپ لگا لوں گا تو ون سینٹی میٹر کا ون ملینتھ بھی دیکھ پاؤں گا، ٹھیک ہے. یعنی آپ اس کی کوئی حد نہیں ہے، اتنی سی چیز بھی انفینٹ رکھتی ہے اپنے اندر، ٹھیک. اور اسی طریقے سے اگر آپ کہیں کہ جناب نمبر کی گنتی کہاں جا کے رکتی ہے، کہیں نہیں رکتی، اینڈ سو آن. تو لیکن اگر ہم اس کو وہ بات کریں کہ دو انفینیٹیز پاسبل نہیں ہیں، اگر آپ انفینیٹی کو ایبسولیوٹ سینس میں لیں، ٹھیک ہے. یہ ریلیٹیو انفینیٹیز نہیں، یعنی میں نے آپ کو یہ بات اس لیے سمجھائی کہ انفینیٹیز ریلیٹیو بھی ہوتی ہیں. ایک دائرے کے اندر، ایک حد کے اندر بھی انفینیٹی ایگزسٹ کرتی ہے. لیکن اگر آپ انفینیٹی کو ہر قید و حد سے ہٹا دیں، اس کو ایبسولیوٹ سینس میں لیں، تو وہ انفینیٹی ایک سے زیادہ پاسبل نہیں ہے. یہ وہ برہان تمانع ہے کہ یہ ممکن نہیں ہے کہ اس ہستی، یعنی وہ جو حقیقت مطلقہ ہے، جو ایبسولیوٹ اور الٹیمیٹ ریالٹی ہے، اس کے بارے میں آپ دو ہی کا تصور کریں یا ڈپلیکیشن کی بات کریں، ٹھیک. اور یعنی یہی سے جیسے انہوں نے اس پر جو بہترین کام ہے جو میں نے تھوڑا دیکھا ہے ملا صدرا کا، اس قسم کے جو اتنے ان سارے ٹاپکس کو جو انہوں نے پورا ڈیولپ کیا، بہت شاندار ان کی پوری جو لاجک ہے. تو بہرحال یعنی کہ جو وجودی حقیقت ہے، اگر اس لینگویج میں ہم حکمت متعالیہ کی لینگویج میں بات کریں کہ وجودی حقیقت جو ہے وہ ایک سے زیادہ ممکن نہیں ہے، اصل وجود ایک سے زیادہ ممکن نہیں ہے. اچھا، اس کے بعد ہم اگلے مرحلے پر آئے تھے، برہان محبت پر. اور برہان محبت کی بنیادی جو ریزننگ ہے وہ یہ تھی کہ جو حق ہے، جو سچ ہے، وہ خود اپنے لیے ایک محبوبیت کو ایجاد کرتا ہے. یعنی جیسے مثال کے طور پر اگر آپ میتھمیٹکس کو یہاں بھی یا فزکس کو زیادہ تر دیکھیں، تو اس میں ایک جو آپ کو لفظ بہت زیادہ ملے گا ان کی تھیوریز میں، وہ ہوگا سمپلسٹی اینڈ بیوٹی. میتھمیٹیشنس کی لینگویج میں یہ دو ورڈز جو ہیں نا بہت زیادہ استعمال ہوتے ہیں، میتھمیٹیشنز اور فزکس کے، اس میں کہ جو بھی لاز آف نیچر ہیں ان کے اندر ایک انہیرنٹ بیوٹی ہے. یعنی بہت جگہوں پہ وہ کہتے ہیں کہ جو ہم نے چیزیں دریافت کی ہیں، کسی ایکویشن تک ہم پہنچے، تو اس ایکویشن کے اندر ایک حسن جو نظر آتا ہے. حسن کا مطلب کیا ہوتا ہے؟ ظاہر ہے کہ یعنی اگر بیوٹی بتاتے خود ایک بہت ڈیفیکلٹ ٹاپک ہے کہ اس کو ڈیفائن کرنا کہ حسن و خوبصورتی کہتے ہیں کس کو ہیں. لیکن ایک بات جیسے میں آپ کو عرض کروں کہ حسن اور خوبصورتی کا سب سے بڑا جو مین کرائٹیریا اور اسٹینڈرڈ ہے وہ سیمیٹری اور عدالت ہے، ٹھیک ہے. اگر کہیں بھی کوئی چیز انسیمیٹرک ہوگی نا، ڈس بیلنسڈ ہوگی، تو اس کے اندر کلر اور فارم کی کتنی بیوٹی کیوں نہ پائی جائے، آپ اس کو خوبصورت تسلیم نہیں کریں گے، حسین نہیں مانیں گے، ٹھیک ہے. تو یعنی ایک خوبصورتی جو زیادہ ہمیں اسٹرائک کرتی ہے وہ گلیمر والی خوبصورتی ہے، مطلب رنگ کی، کچھ شیپس کی. لیکن اصل جو خوبصورتی کی بنیاد ہے نا، آپ اگر اس کو کہیں، وہ عدل ہے، وہ اس کا سیمیٹرک ہونا ہے، اس کا منظم ہونا ہے. اگر یہ خصوصیات کسی بھی چیز میں نکل جائیں تو وہ کتنی ہی گلیمرس کیوں نہ ہو، وہ اپنا حسن کھو بیٹھتی ہے، ٹھیک ہے. تو یعنی کہ جو بھی حق ہے وہ اپنے لیے، جیسے میں وہی میتھمیٹکس اور اس کی بھی بات کر رہا تھا، کہ ایک حسن جو ہے نا، یعنی کہ ان لوگوں کو نظر آتا ہے. اور میرا خیال ہے ہر پروفیشن کے لوگوں کے ساتھ یہی بات ہے کہ آپ کو اپنے پروفیشن میں جو ہے نا، جو کام بھی آپ کرتے ہیں اس میں بیوٹی اور اگلینس آپ کو فیل ہوتی ہے ڈسٹنکٹلی اور ڈفرینٹلی، جو بھی کام آپ کر رہے ہوتے ہیں. تو یہ حق کی خصوصیت ہے، یعنی جو چیز بھی حق ہوتی ہے اس کی ایک خصوصیت ہوتی ہے کہ وہ اس میں حسن ہوتا ہے، اور وہ حسن جو ہے وہ لوگوں کے دلوں میں اپنے لیے محبوبیت اور محبت کو کریٹ کرتا ہے اور جگہ بناتا ہے، ٹھیک ہے؟ تو یعنی یہ ہے برہان محبت کہ خدا جو حق ہے، اور جو جس آیت پر ہم نے بات کی تھی حضرت ابراہیم علیہ السلام کے حوالے سے، انی لاحب الافلین، جب تارا غروب گیا ہو گیا تھا کہ بے شک میں غروب ہو جانے والوں، ڈوب جانے والوں سے کو محبوب نہیں رکھتا، اور اس پر ہم نے تھوڑی تفصیل سے بھی آپ کے سامنے عرض کیا تھا کہ یہ جملہ لاجیکلی غلط ہے، ٹھیک ہے؟ قرآن میں کئی جگہوں پہ غلطیاں بھی ہیں ہمارے سٹینڈرڈز کے حوالے سے، لیکن ان سب کا ایک ریزن ہے، ٹھیک ہے؟ اگر آپ نارمل اس میں دیکھیں گے تو چیزیں غلط آپ کو ملیں گی، لیکن وہ اس کے پیچھے ایک بہت گہرا پروفاؤنڈ ریزن ہوتا ہے۔ تو یہ جملہ جو ہے نا یہ لاجیکلی غلط ہے، کیونکہ آپ اگر کسی اسٹیٹمنٹ کو پروف کر رہے ہوتے ہیں تو وہاں پر آپ لو اینڈ ہیٹ کو یوز نہیں کرتے، یہ ابسرڈ ہے کہ آپ یہ نہیں کہتے کہ یہ فلاں تھیورم مجھے کیونکہ پسند نہیں ہے اس لیے ریجیکٹڈ ہے، یہ تو بالکل بیکار بات ہے نا، کوئی بھی نہیں قبول کرے گا اس کو۔ لیکن یہاں پر جب حضرت ابراہیم علیہ السلام یہ فرما رہے ہیں انی لاحب الافلین، تو اس احبو کا، محبت کا جو باقاعدہ معیار بنا رہے ہیں رب کی قبولیت کا، تو یہ ایک بہت ہی گہرا کنسیپٹ ہے جو وہ ہمیں دے رہے ہیں۔ یعنی رب کے اندر دو خصوصیات ہونا چاہیے، پہلی یہ کہ وہ افول نہ کرے، غروب نہ ہو، ڈوبے نہیں، آپ کا ساتھ نہ چھوڑے، اور دوسرا یہ کہ لائق محبوبیت ہو، وہ آپ کا رب ہے۔ اچھا، یہاں پر یہ ایک بڑا اہم بیان ہے، اس کو ذرا سا میں دہرا دوں کہ یہ فرماتے ہیں کہ توحید اور مبدا کے بارے میں جو آپ کا بلیف ہوتا ہے نا، وہ بنیادی طور پر تین لیولز پر ایگزسٹ کرتا ہے، ٹھیک ہے؟ تین لیولز پر ایگزسٹ کرتا ہے خدا کے بارے میں ہمارا یقین۔ ایک لیول ہے واجب الوجود کا، ٹھیک ہے؟ واجب الوجود کا مطلب یہ ہے کہ یہ اگر آپ کو کہیں بھی ایگزسٹنس نظر آ رہی ہے، اور جو بھی ایگزسٹنس ہے اس کے اندر تبدیلی ہے، تغیر ہے، رائز ہے، فال ہے، فنا ہے، وجود میں آنا ہے، تو یہ جو ٹیمپورل نیچر آف ایگزسٹنس ہے یہ بذات خود اس بات کا ثبوت ہے کہ یہ سب کچھ اصلی نہیں ہے۔ بات سمجھ میں آ رہی ہے؟ یعنی اگر کوئی شے حامل بقا نہیں ہے، اگر کسی شے میں بقا نہ موجود نہ ہو، کوئی شے اپنے وجود کو برقرار رکھنے پر خود قادر نہ ہو، اس میں اونچ ہو نیچ ہو، جو سورہ یاسین کی آیت میں خدا نے اس دلیل کو دیا کہ وَمَن نُعَمِّرْهُ نُنَكِّسْهُ فِي الْخَلْقِ، کہ جس کو ہم عمر میں زیادہ کرتے ہیں اس کو خلقت و بناوٹ میں جھکا دیتے ہیں۔ افلا یعقلون، عقل نہیں استعمال کرتے، یہ عقل والی بات ہے نا، کہ اگر تمہاری زندگی پر تمہارا اختیار ہوتا، تم اپنے آپ کے مالک ہوتے، تو جتنا تمہاری عمر آگے بڑھتی تم مضبوط ہوتے یا جھک جاتے؟ تم عقل نہیں استعمال کرتے۔ یعنی کیا عقل استعمال نہیں کرتے؟ کہ تم خود نہ اپنے بنانے والے ہو، نہ اپنے آپ کو باقی رکھنے والے ہو، نہ تمہاری زندگی کے مراحل پر تمہارا اختیار ہے، تم صاحب قدرت نہیں ہو، ٹھیک ہے؟ عقل نہیں استعمال کرتے۔ تو یہاں سے آپ کو جتنا بھی جو نظام خلقت ہے یا نظام موجودات ہے، یہ آپ کو مطلب چیخ چیخ کر اس بات کا اعلان کرتا ہے کہ ان سب کے پیچھے ایک ایسی ہستی کا موجود ہونا واجب ہے کہ جو اپنے آپ کو خود برقرار رکھنے پر قادر ہو، جس نے اپنے وجودیت یا اپنی ایگزسٹنس کسی اور سے نہ لی ہو، نہ اس پر محتاج ہو، ٹھیک ہے؟ تو یہ اس کو کیا کہیں گے؟ یہ توحید کا مرحلہ اول ہے، یہ مرحلہ اول ہے، اس کو آپ نمبر ون اسٹیج ہے اثبات واجب الوجود، یعنی موجود واجب کی موجودگی کا اثبات اور اقرار کہ ہاں یہ لازمی ہے، कि ऐसी कोई हस्ती पाई जाए, क्योंकि उसके बगैर ये कुछ भी पॉसिबल नहीं हो सकता। फिर उसके बाद इस बात वाजिबुल वजूद के बाद तौहीद वाजिबुल वजूद, यानी जो मैंने अभी आपसे कहा कि वो जो वाजिबुल वजूद है जिसके लिए लाजमी है, क्योंकि अगर कोई अपने आप को ख़ुद से बरकरार रखने पर कादिर है तो उसके लिए लाजमी है कि वो कहीं से भी मोहताज ना हो, कहीं से भी मजबूर ना हो। और जब वो कहीं से भी मजबूर नहीं होगा तो डेफिनेटली हर एस्पेक्ट में लामहदूद होगा, क्योंकि महदूदियत ख़ुद मजबूरी का मुकदमा होती है। ठीक, तो ऐसी हस्ती एब्सोल्यूट इन्फिनिटी की हामिल होगी, यानी उसको वाहिद होना है। तो दूसरा मरहला क्या आया, तौहीद वाजिबुल वजूद, यानी वाजिबुल वजूद का इकरार और फिर उसकी वहदानियत। नंबर टू, वाजिबुल वजूद के बाद कि उसने अपने आप को कैसे मैनिफेस्ट किया, उस हस्ती ने अपनी तख्लीकात के ज़रिए से, अपनी खिलकत के ज़रिए से, अपनी क्रिएशन के ज़रिए से। तो इस्बात खालिक, ठीक है, खालिक यानी इस्बात खालिक का मतलब क्या कि जैसे मिसाल के तौर पर मैं अगर अपने बारे में बात करूं तो यानी मैं अपना खल्क करने वाला खुद नहीं हूं, मैं अपना खालिक खुद नहीं हूं। ये जितने भी ज़मीन आसमान जितने मज़ाहिर हैं ये सब अपने खालिक खुद नहीं हैं, इनकी तख्लीक हुई है, इस्बात खालिक। अच्छा, फिर उसके बाद इस्बात खालिक के बाद अगला मरहला, क्या इनको पैदा करने वाले कई हैं, क्या इनको पैदा करने वाली एजेंसीज, सोर्सेज, हस्तियां मोर देन वन है, तो वहां पर उसका जवाब नहीं, यानी तौहीद खालिक। ठीक है, ये स्टेज नंबर हो गई फोर। फिर खिलकत के बाद जो अगला मरहला आया वो हो गया आपके जिंदगी गुजारने का, यानी खाली खल्क होना तो बात नहीं है, खल्क होने के बाद पूरी हयात है, एक सिलसिला ज़िंदगी है। तो उस सिलसिला ज़िंदगी के लिए भी जब हम देखते हैं, मुशाहिदा करते हैं, तो हम खुद या कोई मखलूक भी खुद अपनी ज़िंदगी को नहीं चलाती, ना पैदा करती है ना उसको सस्टेन करती है। ठीक है, तो उसके लिए सस्टेनर की ज़रूरत है जो ज़िंदगी के ज़रूरियात प्रोवाइड करे, जो ज़िंदगी को आगे बढ़ने के लिए आपको पूरा फ्रेमवर्क दे, ज़िंदगी को बाकी रखने के लिए, ज़िंदगी को तरक्की करने के लिए, और एंड सो ऑन। तो यहाँ से फिर पांचवें मरहले पर आप किस तक पहुँचे, इस्बात रब, कि हमें रब चाहिए कि जो मेरी ज़िंदगी को बाकी और बरकरार रखे और इसको चलाए और अपने अंजाम तक पहुँचाए, अपनी तरक्की कमाल तक ले जाए। और फिर रब में भी यही सवाल है कि रब कौन, कौन रब होगा, क्या हर एक इधर उधर उधर किसी के पास, यानी मिसाल के तौर पर जिसके पास माल देखूं, जिसके पास ताकत देखूं, जिसके पास जत्था देखूं, उनको अपना रब मान लूं, उनके पास चला जाऊं, तो वहां भी तौहीद रब। तो तौहीद के फरमाते छह मराहिल हैं, इस्बात वाजिबुल वजूद, तौहीद वाजिबुल वजूद, इस्बात खालिक, तौहीद खालिक, इस्बात रब और तौहीद रब। तो अब यहाँ पर जो हजरत इब्राहीम अलैहिस्सलाम जो दलील दे रहे हैं, इन्नी ला उहिब्बुल आफिलीन, ये सिक्स्थ स्टेज से ताल्लुक रखती है। यानी आम तौर से जैसे अगर आप देखेंगे ना नॉर्मल तफसीर में, तो आप कहेंगे भाई खुदा साबित कर रहे हैं, नहीं, अगर आप वाकयान उस तौहीद के उस पूरे शऊर को रखते हैं तो आप हर जगह खाली खुदा नहीं साबित हो रहा होता। ये कौन सा है, ये इस्बात तौहीद रब है, यानी ये उस छठे मकाम से मुतालिक बात हो रही है कि जो रब है वो नहीं होता कि जो साथ छोड़ जाए, रब वो है जो मोहब्बत का मरकज है और रब की वहदानियत। ये वाली बात वाज़े होगी कि ये बुरहान मोहब्बत, ठीक है, तो ये इस बात रब। और इसमें देखें सबसे बड़ा जो प्रॉब्लम हम सब के साथ है, जो मैं कई दफ़ा एक बात अर्ज कर चुका हूँ कि हम सब के साथ जो मेन प्रॉब्लम है वो यही है कि रुबूबियत, یعنی بہت سارے لوگ دنیا میں جو ہے نا واجب الوجود کو مانتے ہیں، قرآن کریم نے بھی بہت سارے ایسے لوگوں کا نقل کیا ہے، ہے نا، کہ تم ان سے انہی کفار سے جا کے پوچھو آسمان زمین کس نے پیدا کیا، کہیں گے اللہ نے، ٹھیک ہے، یعنی یہ بھی کسی نہ کسی ڈیٹی کو، کسی نہ کسی حقیقت کو مان رہے ہیں، لیکن پرابلم جو ہے نا وہ آتی ہے ربوبیت پہ، ساری کی ساری پرابلم جو ہے نا وہ ربوبیت پر ہے. اور اسی لیے یعنی قرآن میں دعاؤں میں معصومین علیہ السلام کی آپ دیکھیں سب سے زیادہ استعمال ہونے والا اسم رب ہے، کیونکہ اس پوائنٹ کو ہی سمجھانا ہے. لوگ حقیقتاً مشرک کہاں پر ہیں؟ توحید ربوبی میں مشرک ہیں، اس مقام پر شرک کا لوگ زیادہ شکار ہیں. مینلی گڑبڑ وہاں پر ہے، مینلی یعنی وہاں پر وہ قبول کر لیں گے کہ ہاں کوئی ہستی ہے، ایک ہستی ہے، ٹھیک ہے، اس کے بعد وہ ہستی خالق بھی ہے، لیکن تمہاری زندگی کے امور کا ادارہ کون کر رہا ہے، تمہاری زندگی کو کون چلا رہا ہے، وہ مال دولت پیسہ فلاں فلاں فلاں،
جب انسان جب اس دنیا میں آنکھ کھولتا ہے، ہوش سنبھالتا ہے، تو وہ اپنی طرف اسباب، چاروں طرف اسباب دیکھ رہا ہوتا ہے نا، تو اس کے ذہن میں یہی آ رہا ہوتا ہے. تو یہ جو آپ چھٹا لیول بتا رہے ہیں، یہ تو ویسے ہی بہت مشکل ہے اچیو کرنا اس دنیا کی اسکیم کے اندر.
دیکھیں نہیں، اس میں بات جو ہے نا وہ ساری تھوڑی معرفت کی ہے. اگر نہیں، میں عام انسان کی بات کر رہا ہوں، کہ اگر مثال کے طور پر ہم اس بات پر غور کریں کہ میرے اپنے بدن کا نظام، ٹھیک ہے، میں آپ کو دو مثالیں دیتا ہوں خالی، عام آدمی کے بالکل سامنے والی مثالیں، کہ میرے اپنے بدن کا جو نظام ہے وہ میری زندگی کے یا دنیا کے نظام سے کہیں زیادہ کمپلیکیٹڈ ہے، ٹھیک ہے، اس نظام کو کون باقی رکھتا ہے، کون چلاتا ہے، کس نے اس کو منظم کیا، کون اس کا مدبر ہے، ٹھیک ہے، وہاں تو کوئی بھی نہیں گھسا ہوا نا جا کے، یعنی جتنے لوگوں کی طرف بھی انسان متوجہ ہوتے ہیں یا سب، ان میں سے تو کوئی بھی وہاں موجود نہیں ہے نا. ان اے وے یہ ایک خودکار نظام ہے، جبکہ اس کے اندر خراب ہونے والے 10,000 پاسبلٹیز ہیں، ٹھیک ہے، یہ ہمیں خود یہ چیز اطمینان دیتی ہے کہ نہیں. تو یہ تو میں کہہ رہا ہوں سامنے کی بات ہے، سامنے کی بات ہے. اور ویسے دیکھیں میں آپ کو یہ بات بتاؤں کہ یہ جملہ جو تھا نا، یہ میری زبان پر کب آیا تھا، تقریباً اس کو میرے خیال ہے 40 سال ہو گئے، جب وہ باب العلم میں دوستوں کے ساتھ بیٹھا کرتے تھے، اس وقت کی بات تھی. یعنی بالکل ہی بات کرتے کرتے ایک جو چیز اسٹرائک کی تھی کہ جب انسان شکم مادر میں ہوتا ہے اور جب انسان پیدا ہوتا ہے، یعنی اس وقت کی جو مجھے لفظ بھی اگر میں ریکال کروں تو میں نے یہ کہا تھا، اس وقت ہم کون سی جاب کرتے ہیں، یعنی جب ہم پیدا ہوئے تھے اور ہماری ضروریات اتنی شدید تھیں کہ ہم ہل کے کچھ کر بھی نہیں سکتے تھے، مطلب اب تو ہل جل سکتے ہیں نا، اب تو آپ پھر بھی قوت عمل ہے نا آپ کے پاس، اس وقت تو کچھ بھی نہیں تھی. اس وقت میں کون سی جاب کرتا تھا یا کون سا کام کاروبار کرتا تھا کہ جس کی وجہ سے میری ضروریات پوری ہو رہی تھیں؟ تو خدا نے نشانیاں رکھی ہیں. دیکھیں اسی لیے جو قرآن ہے نا بار بار افلا تتفکرون اور افلا تعقلون اور یہ سب کیوں کہہ رہا ہے، یعنی جو ڈیف ڈم ڈفر لوگ ہیں نا وہ تو بہرحال انہیں مصیبت میں پڑنا ہے، اس کو تو آپ نہیں بچا سکتے، کوئی بھی نہیں بچا سکتا. یعنی جو لوگ اپنی بہترین نعمت کو بکسے میں بند کر کے سائڈ پہ کر دیں، یعنی نعمت عقل، ان کو تو مشکل میں پڑھنا ہی پڑھنا ہے، اس کا علاج کسی کے پاس نہیں ہے. کسی روایات کے اندر ایک جملے بھی ہیں کہ حضرت عیسیٰ علیہ السلام کو ان کے حواریوں نے دیکھا کہ بھاگ رہے ہیں آبادی سے باہر، تو نے پوچھا کیا ہو گیا آپ کو، کس سے بھاگ رہے ہیں؟ لگا ہے مقصد، सबको सुनाना और समझाना मुमकिन है सिवाय अहमक के।
अक्सरियत
नहीं, क्या करें, नहीं अक्सरियत अहमकों की नहीं है, वो जबरदस्ती बनाते हैं अपने को अहमक।
परिंदा जो है वो कुछ अरसे तक रखता है और फिर खुद ही अपने घोंसले से धक्का दे देता है, फिर वो अपने ओन पर होता है। लेकिन इंसान एक वाहिद है कि वो तकरीबन 10 साल 12 साल 18 साल तक जो है वो अपने किसी के जेर साया चल रहा होता है। तो मैं उस एस्पेक्ट से कह रहा हूँ कि वो जो रबूबियत वाली बात है ना, तो उसको समझने में फिर बहुत टाइम लगता है एक इंसान
हो, जबकि देखें अब इसमें जो मैं एक बात कह सकता हूँ यहाँ पर, अब जाहिर है मैं अपने अपने ज़िंदगी के तजुर्बे की बिना पर ही कह सकता हूँ, ठीक नहीं, क्या एक्सेप्शनल है। देखें सिर्फ एक बात मैं आपसे कहूँगा और आप लोग इंशाल्लाह इसकी तस्दीक करेंगे, आप अपनी ज़िंदगी में ना जिन जिन मकामात पर भी इस तरीके से चले हैं कि आपने खुद अपने को धोखा नहीं दिया हो, वहां पर आपने गैबी हिदायत को अपनी जिंदगी में पाया होगा। ये बात है सर, हम अपने आप को खुद जबरदस्ती स्टूपिड बनाते हैं, जिसकी वजह से वो जो खुदा की नूरानियत का फ्लो है ना, जो बाय डिफॉल्ट है जारी, उसको रोकने वाला कोई नहीं है, उसके लिए खुद हम दीवारें खड़ी करते हैं। हम कोई खाली डिब्बे की मानन थोड़ी हैं, मतलब खुदा का रहम करम, उसकी मेहरबानी, उसकी हिदायत हर लम्हा मौजूद है। तो हम खुद ही अपने, और मैं आपको अगर थोड़ी सी जरा सी मुश्किल जबान, आप जब मैं आज घर में भी बात कर रहा था, बच्चों को भी एक बात समझा रहा था, थोड़ी सी मुश्किल जबान है, लेकिन अगर आप इसको समझ लेंगे ना और ग्रैस्प कर लेंगे तो आपके लिए इंशाल्लाह लेसन ऑफ लाइफ है। देखें जिस दुनिया में हम मौजूद हैं ना, इस दुनिया के अंदर खुदा ने किसी भी शय की हकीकत को माहियात यानी फॉर्म्स एंड शेप के अंदर लपेट के रखा हुआ है। अरे बात समझ में, यानी जब इंसान का या किसी भी शय जो अपना वजूद लेती है इस दुनिया में आकर, तो आप उसकी वजूदी हकीकत को कभी नहीं देख पाते, इवन हम अपनी आप को भी नहीं देख पाते अपने वजूद की हकीकत को भी। उसके ऊपर राइट फ्रॉम द बिगिनिंग, अगरचे कि जब वो बिगिन करती है तो वो तकरीबन फॉर्म एंड शेप में कुछ भी नहीं होती, सिंगल सेल होता है, लेकिन वो जैसे जैसे ग्रो करती है ना, हम कहते हैं इंसान बन रहा है, वो इंसान नहीं बन रहा, वो इंसान की खाली शक्ल सूरत और माहियत बन रही है, इंसान नहीं बन रहा। अगर इंसान बन रहा है तो वो बिल्कुल कोई और चीज़ है, जो नफ्स है, यानी कि जो हमारी नज़रों से ओझल है, ठीक है। अगर हम इस ज़िंदगी में अपनी तवज्जो माहियात पर रखें, यानी जो चीज़ें फॉर्म एंड शेप बन रही हैं, बिगड़ रही हैं, ख़राब हो रही हैं, फलां फलां फलां, यही लहव लाइब क्रिएट करती हैं, यही इंसान को हक से दूर कर देती हैं। और अगर आप इंशाल्लाह ये हुनर पैदा करें कि अपनी नज़र हमेशा हकीकत वजूद पर मरकूज रखें, आप कभी किसी गलत रास्ते पे नहीं जाएंगे, हमेशा खुदा की हिदायत और खुदा की रहनुमाई आपकी ज़िंदगी में शामिल हाल होगी, और ये पूरा निज़ाम इलाही जो है ना, तमाम मलाइका आपके शाफ़ईन होंगे, आपके बराबर खड़े होंगे। ये असली उसूल है। आप गौर करें, हम हर जगह जहाँ भी धोखा खाते हैं, मैं जसारत करते हुए ये बात कह रहा हूँ, जितनी रसूम और रिवाज हमने बनाई हैं सब माहियात हैं, डिफरेंट फॉर्म्स एंड शेप्स हैं जो आपने क्रिएट करके खड़ी कर दी हैं, जिसके पीछे आपको कोई ख्याल ही नहीं है कि इसमें कोई हकीकत है भी या नहीं है। आप देख लें क्या देती हैं वो आपको, क्या मिलता है आप कौन से। ये उसूल है बस, ये एक बिल्कुल क्रंच प्रिंसिपल है। जितना जितना आप उन माहियात में जाएंगे, उनके पीछे भागेंगे, उतना उतना आप हकीकत से दूर होते चले जाएंगे, उतना आपकी ज़िंदगी में लाइब व लहव की कसरत होती चली जाएगी, और डेफिनेटली फिर वहाँ पर इंसान के जो साथी हैं वो शयातीन हैं, मलाइका नहीं है। और वही वाली आपकी बात कि जब इंसान की जिंदगी को शयातीन ने घेर लिया, उसको सही बात कहाँ से समझ में आएगी, कैसे हकीकत रोशन होगी उस पर। खुदा अता करता है ना, मतलब खुदा अता करेगा। देखें इसकी मिसाल मैं आपको दूं, आप सूरतुल अनफाल में जाके देखिएगा कि वहाँ पर यानी पूरी इस्लामी तारीख में मक्की ज़िंदगी को हटाकर, यानी जब मदनी ज़िंदगी में आए और जब एक इस्लामी रियासत कायम हो गई, तो वहाँ पर आप समझ लें कि वन ऑफ द रेयरेस्ट ओकेजन्स कि जिसमें मुसलमान जो थे ना वो वाकईन रसूल खुदा की इताअत की मंजिल पे थे, वरना हर जगह कोई ना कोई गड़बड़ सड़बड़ मुनाफिक आ गया फला आ गया ये हो गया। वाकईन जिस मकाम पर रसूल खुदा की इताअत की मंजिल पर थे वो बदर थी, बदर का वक्त था। ठीक है, आप बदर के वक्त में देखें कि वहां पर जो है ना उन मुसलमानों को क्या क्या नसीब हुआ है, उन मुसलमानों को खुदा की बारगाह से क्या मिला है। वो आयत में, जिस आयत में है वमा रमाईता, हाँ ये देखें आयत 17 है ये अनफाल की, फलम तक्तुलूहुम वलाकिन्नल्लाह क़तलहुम, फलम तक्तुलूहुम बस तुमने नहीं कत्ल किया उनको कुफार को, वलाकिन्नल्लाह क़तलहुम लेकिन अल्लाह है जिसने उनको कत्ल किया, वमा रमाईता इज़ रमाईता वलाकिन अल्लाह रमा, और नहीं फेंकी तुमने मिट्टी जबकि फेंकी लेकिन अल्लाह ने फेंकी। कत्ल रसूल ने तो किसी एक को भी नहीं किया था, आप बताएं किसके फेल को खुदा कह रहा है कि ये मैंने काम किया। इसी आयत में दूसरा काम मिट्टी फेंकना जो रसूल का काम था, जो रसूल का अमल था, ठीक है, रमाई था ये रसूल का फेल था, उसको खुदा उन कर रहा है कि तुमने नहीं फेंकी मिट्टी जबकि फेंकी बल्कि अल्लाह ने फेंकी। और रसूल की कामिल इताअत में जो मुस्लिमीन और मोमिनीन ने क़याम और क़िताल किया उनको भी यही कह रहा है कि इनको तुमने कत्ल नहीं किया बल्कि अल्लाह ने कत्ल किया। तो कुरान तो आपको ये बता रहा है कि अगर आप उस रास्ते पर बाकी रहेंगे तो जो रसूल को दिया है वही आपको देगा। और भी ऐसी आयतें बदर के मौके पर, ये पेशकश है हमारे लिए तो कहाँ कौन से दरवाजे बंद हैं, कौन सी चीज रुकी हुई है, कौन कौन सा, तो हम खुद अपना काम खराब करते हैं कि हमें लेना ही नहीं है, हमें जहालत में ही घुसना है जाके, तो उसको कौन मना कर सकता है बताएं। इन्हें हमारे पास क्या मौका रह जाता है शिकायत करने का, इतनी इतनी बड़ी पेशकश मौजूद है। यानी जैसे शहादाए करबला के बारे में भी है कि भाई वो लोग जाहिरन आम लोग थे लेकिन उस इताअत के बदले में, उस कुर्बानी के बदले में इमाम हुसैन अलैहिस्सलाम के साथ उनके दरजे में शरीक हो गए। कहाँ रोक रहा है खुदा, खुदा किसको रोक रहा है। तो तमाम बरकात और फजाइल और सारी चीजें अवेलेबल हैं। ठीक, तो ये बुरहान मोहब्बत वाली बात समझ में आ गई। बुरहान मोहब्बत के बारे में फरमाते हैं कि इस बुरहान के अंदर जो है ना कुछ बहुत एक्सक्लूसिव क्वालिटीज हैं बुरहान मोहब्बत के बारे में, यानी और जाहिर है कि ये उसको वही फ़ायदा उठा सकता है कि जो इसको फिर अख़ज़ करे और इसको हासिल करे। पहली बात फरमाते हैं कि इसमें जो इसका मेन एडवांटेज है कि इसमें आपको किसी किस्म की भी इस्तिलाहात या फ़नी पेचीदगियों का सामना नहीं करना पड़ता, मतलब इट इज़ सिंपल एंड राइट इन टू द हार्ट। जो बुरहान मोहब्बत है, बुरहान मोहब्बत को कबूल करने के हवाले से ये बात नहीं की गई कि अक्ल की मजबूती हो। जैसे बुरहान तमानों को समझने के लिए आपको एक मजबूत अक्ल चाहिए, लेकिन बुरहान मोहब्बत को समझने के लिए पाकीज़ा कल्ब चाहिए। وہاں پر فنی اور اصطلاحی پیچیدگیوں کا مسئلہ نہیں ہے، دلائل نہیں ہے کہ جن کے ذریعے سے آپ ایک پورا نظام استدلال قائم کریں. اگر انسان کا قلب پاکیزہ ہے، یعنی جیسے کہ الحمدللہ بہت سارے مسلمانوں کو یہ چیز نصیب ہے کہ وہ اپنے قلب میں، یعنی کہ وہ رسول خدا کو یا آئمہ علیہ السلام کو اس محبت کی بنا پر زیادہ قبول کرتے ہیں جو وہ اپنے دل میں محسوس کرتے ہیں ان کے لیے، بنسبت کسی اور بات کے، ٹھیک ہے. اور وہی جو، یعنی وہی برہان محبت ہوتی ہے کہ جو بہت سارے کاؤنٹر آرگیومنٹس اور ادھر ادھر کے باوجود بھی لوگوں کو باقی رکھتی ہے اس چیز پر. تو یہ فرماتے ہیں کہ یہاں اس کی جو سب سے بہترین جو پہلو ہے اس برہان کا، کہ یہ اصطلاحی اور فنی پیچیدگیوں سے مبرہ ہے، ان سب چیزوں کی ضرورت نہیں ہے. یہ محبت ڈائریکٹ قلب اس کو محسوس کرتا ہے. اور جو اس کا دوسرا ایک فائدہ ہے، اس کا دوسرا جو فائدہ ہے وہ یہ ہے کہ برہان محبت کے ذریعے سے شہود تک سب سے آسانی سے پہنچا جا سکتا ہے. یعنی یہ برہان محبت ہے کہ جو تھرڈ لیول ہے شہود کا، یعنی خدا کو دیکھنے یا مشاہدہ کرنے کا، وہاں تک پہنچنے کے لیے یہ سب سے قوی اور آسان رستہ ہے. اور اس کی وجہ کیا ہے، اس کو اگر ہم ایک مثال کے ذریعے سے سمجھنا چاہیں کہ اس کی دلیل کیا ہے، یعنی ایک مثال جو شاید آپ کو یاد ہو کہ میں نے کافی پہلے دی تھی، میگنیٹ اور لوہے کے ٹکڑے والی مثال، کہ جو لوہے کا ٹکڑا ہوتا ہے وہ میگنیٹ کی طرف ایفرٹ کے ذریعے سے نہیں جاتا بلکہ جاذبے کی بنیاد پہ حرکت کرتا ہے. یعنی ایک قوت جذب، ایک اٹریکٹیو پاور جو میگنیٹ کی بنا پر کریٹ ہو رہی ہوتی ہے، اس کی فیلڈ میں جب وہ انٹر ہو جاتا ہے، اس محبت والی جاذبے والی فیلڈ میں جب انٹر ہو جاتا ہے، تو پھر اس فیلڈ میں انٹر ہونے کے بعد وہ قوت جاذبہ ہے جو اسے اپنی طرف کھینچتی ہے، نہ کہ وہ لوہے کا ٹکڑا کوئی ایفرٹ کرتا ہے اس جگہ تک جانے میں. تو محبت کے اندر جو یہ جذب والا پہلو ہے نا، یہ سب سے خوبصورت و بہترین ہے. کہ اگر واقعاً، لیکن پھر محبت کے اندر ایک اور بات بھی آتی ہے نا، کہ محبت آپ کے لفظی دعووں سے نہیں آتی، محبت آتی ہے کمپیٹیبلٹی سے. ٹھیک ہے، یہ بات سمجھ میں آ رہی ہے؟ یعنی کہ مقناطیس یا میگنیٹ جو ہے وہ ہر مٹیریل کو اپنی طرف نہیں کھینچتا. اگر آپ اسی فیلڈ میں لکڑی کا برادہ لے جا کے رکھ دیں، اس پہ کوئی اثر نہیں ہوگا. ٹھیک ہے، یعنی مقناطیس کی جو کشش ہے وہ چند مٹیریلز پر ہی اثر انداز ہوتی ہے، جو تین چار مٹیریل ہیں. ٹھیک ہے، آئرن، نکل، کوبالٹ، شاید تین چار مٹیریل ہیں جن پر میگنیٹک. تو یہ بہت اہم بات ہے کہ محبت کے لیے دعووں سے نہیں چلے گا کام، محبت کے لیے کمپیٹیبل ہونا پڑے گا. یعنی جس کی طرف ہم حرکت کرنا چاہتے ہیں اس سے میری کمپیٹیبلٹی ہے یا نہیں ہے. اور وہ کمپیٹیبلٹی کہاں سے آتی ہے؟ وہ فکر سے آئے گی، مزاج سے آئے گی، پسند و ناپسند سے آئے گی، اطاعت سے آئے گی. اور اسی بنا پر قرآن کریم نے دو ہستیوں کے بارے میں بیان دیا. کیا بیان دیا؟ اسوہ حسنہ ہونے کا بیان دیا. ٹھیک ہے، اسوہ حسنہ ہونے کا مطلب کیا ہے؟ کہ ان کی جو زندگی ہے یہ تمہارے لیے بہترین راہ ہے، بہترین نمونہ ہے، اس رستے کو فالو کرو. ایک خود رسول خدا اور ایک حضرت ابراہیم علیہ السلام، کہ جن کے بارے میں، دو ہستیوں کے بارے میں کہا گیا کہ یہ مومنین کے لیے، تمہارے لیے یہ اسوہ حسنہ ہے ان کی زندگی. تو اسوہ حسنہ کا کیا مطلب ہے؟ کہ ان کے قصیدے پڑھیں، فضائل بیان کریں. اسوہ حسنہ یعنی ان جیسے بنیں. اگر تم اپنے آپ کو، یعنی کمپیٹیبلٹی کا مطلب کیا، کہ جیسے حضرت ابراہیم علیہ السلام کی جو سیرت اور شخصیت اور سنتیں رسول خدا، اپنے آپ کو ان جیسا بناؤ، ये उस्वा हसना है, तो क्या होगा कि उनकी फील्ड के अंदर तुम क्या हो जाओगे, लाइक वो उस लोहे के टुकड़े के मानंद हो जाओगे, कि फिर उनके वजूद का मकनातीस जो है वो तुम्हें अपनी तरफ खींच लेगा, जज्ब कर लेगा। ठीक, बात समझ में आ रही। तो बुरहान मोहब्बत के अंदर जो है ना वो ये बहुत वो है, मतलब उसका फ़ायदा है। और इसीलिए जो उरफा हैं वो उनकी नज़र में जो मेन वो है राह आगे बढ़ने की, वो राह है मारिफत और मोहब्बत। ठीक है, जी मारिफत और मोहब्बत, लेकिन मोहब्बत वो नहीं जो हम कहते हैं ना इन्हें जज्बातीत की बुनियाद पर या एक जज्बाती उबाल आ गया, वो सब मोहब्बत में वो चीज़ें काउंट नहीं होती। ठीक है, मोहब्बत उसको नहीं कहते, इन्हें मोहब्बत वो है ही नहीं। दुरुस्त। तो मैंने ये भी आपको बताया था कि खुदा की तरफ बढ़ने के तीन रस्ते हैं, मेनली तीन ट्रैक्स हैं। एक इबादत और रियाजत का ट्रैक है, एक हिकमत और इल्म वाला यानी प्योर हिकमत वाला, वो इलाही हिकमत की बात हम नहीं कर रहे, हिकमत यानी विजडम अक्ल वाली जो बात है, अकली उलूम या अकली काविशें, उनके ज़रिए से भी आप खुदा की तरफ बढ़ते हैं। यानी जैसे आप एक इस चीज़ को मिसाल को देखें कि अनफॉर्चुनेटली हमारे यहाँ पर जो दीन व मज़हब है, दीन व मज़हब के लिए जो लोग भी जा रहे होते हैं उसको सीखने के लिए, मतलब आवाम की बात मैं नहीं कर रहा, जो लोग उसको सीखने जा रहे होते हैं, जो उसके तालिब इल्म होते हैं, वो उनमें से एक बहुत कलील तादाद उन लोगों पर मुश्तमिल होती है जो इल्म दीन की तरफ बढ़ते हैं जस्तजू हकीकत की बिना पर, कि उन्हें सच या हक की तलाश होती है, इस बिना पर वो इल्म दीन की तरफ आते हैं। आप देखें ऐसे लोग 5% भी नहीं है, और वही लोग हैं जो आगे जाके फिर हुकमा और अफा और वो सब जो बनते हैं वो इन्हीं इसी किस्म के लोग होते हैं, लेकिन 95% लोग ऐसे नहीं हैं। लेकिन उसके बरक्स अगर मिसाल के तौर पर आप उस तरफ जाते हैं जहाँ पर साइंस वगैरह की तरफ है, तो वहाँ पर आपको एक अच्छी खासी बड़ी तादाद जो है ना वो इस उसकी मिलती है कि वो वहाँ पर एक ट्रुथ को ढूंढ रहे होते हैं, एक सच्चाई को तलाश कर रहे होते हैं, हकीकत को ढूंढ रहे होते हैं, अगरचे कि एक महदूद लेवल पर हो। तो अगर आप बहुत दयानतदाराना तरीके से जायज़ा लेंगे ना, तो आपको शख्सियत के मेयार में फ़र्क दिखेगा। तो ये जो रास्ता है ये भी खुदा तक पहुंचाने का ऑथेंटिक रास्ता है। ठीक है, कौन सा रास्ता? कि इंसान अकली उलूम और तहकीक के ज़रिए से खुदा को और उन हकायक को तलाश करे जो खुदा से वाबस्ता है। तो ये तीन रास्ते हैं मेन, तीन रास्ते मेन हैं, मारिफत और मोहब्बत वाला रास्ता, इबादत और रियाजत वाला रास्ता, और इल्म और अक्ल वाला रास्ता। और जो इनको ज़्यादा से ज़्यादा कंबाइन कर ले वो फिर ज़ाहिर है उसके लिए नूर उन आला नूर है। लेकिन आम तौर से जो उरफा हैं वो किस चीज़ को रिकमेंड कर रहे होते हैं या उनकी राह प्राइमरीली क्या है? मारिफत और मोहब्बत वाली राह, कि इंसान हक की मारिफत पैदा करे और उस मारिफत की बुनियाद पर मोहब्बत को, जैसे ये हज़रत इब्राहीम अलैहिस्सलाम वाला इस्तदलाल कि हक मोहब्बत आवर होता है, हक मोहब्बत को लेकर आता है, जो चीज़ भी हक है वो अपने साथ एक मोहब्बत का पूरा हाला लेकर चल रही होती है। तो फ़कत और फ़कत वो ये नहीं होती है ना, जो आयतुल्लाह जवादी आमली एक जुमला अक्सर इस्तेमाल करते हैं कि अंबिया के अंदर जो ख़ास बात है वो क्या है कि उनकी दावत माकूल भी होती है और मकबूल भी होती है, यानी माकूल और मकबूल दोनों क्वालिटीज़ उसके अंदर मौजूद होती हैं। मकबूल यानी दिल उसको ख़ुद ब खुद कबूल करता है, और माकूल यानी कि वो कभी भी अक्ल के तकाज़ों या अक्ल की बातों को नेगेट नहीं कर रही होती, उसकी नफ़ी नहीं होती उनसे जो बात भी वो कह रहे हो। ठीक है, तो ये हमको समझ में आ गया बुरहान मोहब्बत। अब हम थोड़ा सा आते हैं बुरहान हरकत की तरफ। अच्छा, ये हरकत यानी मोशन यानी मूवमेंट, ज़ाहिरन तो ये टॉपिक न्यूटन लॉ वाला हो गया, न्यूटन लॉज ऑफ मोशन या और इस किस्म के। लेकिन कुरान करीम ने आप, मैं अगर आपसे पूछूं कितनी जगह पर ये, कितने मकामात पर इन हरकत के हवाले से बात की है, और उस हरकत को खुदा ने अपने आप से नस्बत दी है। हरकत है, हाँ, लेकिन हाँ कितनी जगहों पे दलाइल बन रहे हैं। यानी जैसे हाँ ज़मीन और आसमान में हरकत, और पानी की हरकत, प्लांटेशन वेजिटेशन उसमें जो हरकत मौजूद है, तो इन तमाम मूवमेंट्स का, मोशन का खुदा ने क्या किया है, ज़िक्र फरमाया कुरान करीम में बहुत दफ़ा ज़िक्र है। तो इस बिना पर यानी जो उलमा हैं उन्होंने इसको बाकायदा एक वाज़े बुरहान के तौर पर मुरत्तब किया कि बुरहान हरकत, यानी जो हरकत पाई जाती है निज़ाम ज़िंदगी या निज़ाम कायनात में, ये बज़ात खुद तौहीद की दलील के तौर पर ये चीज़ एग्जिस्ट करती है। यानी शनाख्त खुदा, शनाख्त खालिक, उसको समझने के लिए हरकत की बुरहान। अच्छा, अब यहाँ पर जो है इसको मैं थोड़ा सा वाज़े करने की कोशिश करता हूँ कि ये खुदा पर दलील क्यों कर बनती है हरकत, ठीक है। यानी कि इसको हम बतौर बुरहान बराए शनाख्त खुदा या आयात आफाकी में किस तरीके से शामिल कर सकते हैं हरकत को, ठीक है भाई, सूरज की हरकत, चाँद की हरकत या और सब हैं, लेकिन देखें इसमें जो हरकत होती है ना किसी भी शय में, वो कभी भी बिला वजह नहीं होती। अगर आप गौर करें, हरकत हमेशा होती है एक तकामुल को, एक नतीजे और एक अंजाम को पाने के लिए, ठीक है। यानी जैसे अगर आप बीज बोते हैं तो बीज में बोने के साथ एक हरकत शुरू हो जाती है, ठीक है, एक हरकत है, वो शिगाफ्ता होता है उसका गिलाफ, उसमें जब पौधा निकलता है फला फला फला, और उसके बाद जब वो बीज एक फलदार दरख्त बन जाता है तो फिर उसकी ग्रोथ ज़ाहिरन बंद हो जाती है। तो जो चीज़ परफेक्ट होती है उसमें हरकत नहीं होती, हरकत हमेशा नाकिस होने की निशानी होती है, ठीक है। हरकत जो है जहाँ जहाँ भी आपको देखेंगे, जहाँ भी है, यानी कि कुरान करीम में बहुत सारी जगहों पर जो आयतें बयान की गई कि जब ये कहा ना सूरह यासीन में है कि आसमान ज़मीन सब चल रहे हैं, तो वहाँ पर ये भी कहा, और सूरह अनाम की आयतों में भी है कि ये सब का सब जो है ले अजल मुसम्मा, ये एक मुअय्यना मुद्दत तक के लिए हरकत कर रहे हैं। यानी इसका मतलब है कि ये पूरा निज़ाम जो हरकत में है तो ये खुद अपने एक अंजाम की तरफ बढ़ रहा है, इसकी एक डेस्टिनी है, ठीक है। हरकत का जो बुनियादी फलसफा है, और इसी पे जो मुल्ला सदरा ने जो उनका पूरा निज़ाम है हरकत जौहरी वाला, कि हर शय का जो एसेंस है उसकी रियलिटी है वो हरकत में है, माहियत की हरकत नहीं। यानी ये बहुत ज़बरदस्त नज़रिया है कि हम कहते हैं कि हमारे मतलब मेरा बचपने से बढ़ना और बूढ़ा हो जाना ये हरकत नहीं है, ये हरकत नहीं है, अगरचे कि ज़ाहिरन नज़र आता है आपको, ये हरकत नहीं है, ये खाली माहियात के अंदर एक तब्दीली है। असल हरकत कहाँ पर है, जो आपकी इंसानियत का जौहर जो हरकत कर रहा है, ठीक है। यानी उसके अंदर जो अगर मिसाल के तौर पर अवेयरनेस या जहालत पैदा हो रही है, जिस तरीके से वो ग्रो कर रहा है फॉर मूविंग इनटू अनदर वर्ल्ड, वो हरकत जौहरी है। यानी हर शय के वजूद का जौहर, उसकी हकीकत हरकत में है और रहेगी, हत्ता ये कि अपने कमाल यानी खुदा तक पहुंच जाए, ठीक है। ये हरकत जौहरी वाला, ये ज़ाहिर है बहुत डीप कंसेप्ट है। तो हरकत जो है वो हमेशा निशानी देती है, अलामत है नक्स की, नामुकम्मल होने की, ना तमाम होने की, ठीक है, ये हरकत। तो अब अगर कोई शय हरकत में है तो इसका मतलब ये है कि वो शय खुद इनकम्प्लीट है, वो अपनी डेस्टिनी की तरफ बढ़ रही है या बढ़ना चाह रही है। तो अब यहाँ से हमको ये समझ में आता है कि वो डेस्टिनी बनाने वाला, हरकत की सलाहियत देने वाला, हरकत को कंट्रोल करके रखने वाला, वो कौन है? यानी इवन अगर हम अपने बदन की हरकत को भी देखें कि जहाँ से मेरे बदनी वजूद की इब्तिदा हुई थी नुतफे से, एक सिंगल सेल से, तो वहाँ से जब वो चीज़ बढ़ना शुरू हुई तो उसमें कितनी खराबियाँ मुमकिन थी कि पैदा हो जाती हैं, जो कि होती हैं। लेकिन वहाँ से उठाकर अब तक की मेरी जो सेहत व सलामती है इसमें मेरा कोई रोल नहीं है, मैं इवन जानता भी नहीं उसको कि ये सब कुछ कैसे हुआ। ये हरकत किसके मरहूने बनना था? उसके लिए वो हरकत को वजूद में लाने वाला, हरकत का पूरा रूट बनाने वाला, उसको कंट्रोल करने वाला, उसको एक डेस्टिनी देने वाला, वो कौन है? ठीक है, तो इस बिना पर किसी भी मौजूद की जो हरकत है वो क्या होती है? ये भी एक बुरहान बनती है, एक दलील बनती है खुदा के लिए। जी जौहरी हरकत, देखिए जौहरी हरकत नहीं, जौहरी हरकत आप समझ लेंगे इंशाअल्लाह, वो ये है कि बहैसियत इंसान यानी योर ओन सेल्फ, आपके वजूद में एक तब्दीली और एक हरकत है या नहीं है। आप हटा दें, बदन हटा दें,
जिसको हम कहते हैं कि वो खुदशनासी
कहने, नहीं नहीं, आप बहुत सादा से अल्फाज में बात करें ना, यानी कि आप ये देखें कि जब से आपने होश संभाला, ठीक है, आप रिकॉल कर सकते हैं ना, 4-5 साल के उससे हम रिकॉल कर सकते हैं, उस वक्त मेरी खुद अवेयरनेस अपने बारे में, चीज़ों के बारे में, हकायक के बारे में क्या थी, ठीक है, वहाँ से आप खुद यानी उसमें आप अपने बदन को हटा दीजिए बिल्कुल, लेकिन आप वहाँ पे समझेंगे कि खुद आपकी जो अपनी ज़ात है उसमें एक हरकत हुई है, उसके अंदर एक प्रोग्रेस हुई है, उसके अंदर एक मूवमेंट हुई है, और मोस्ट प्रोबेबली और मोस्ट लाइकली उसमें जो हरकत हुई वो इस उनवान से होना चाहिए कि उस वक्त आप एक बहुत महदूद शख्सियत थे और अब आप एक काफ़ी ज़्यादा एक्सपेंसिव पर्सनैलिटी बन चुके हैं, ठीक है, अपनी अवेयरनेस इन्हें अगर आप बिल्कुल आंखें बंद करके थोड़ा सा अपने को बदन से डिटैच करके सोचें तो आपको महसूस होगा कि आपकी ज़ात अब एक्सपेंसिव है, आप काफ़ी चीज़ों पर से कनेक्टेड हैं, काफ़ी चीज़ों पर अहाता रखते हैं, हाँ आप, लेकिन ये तमाम चीज़ें ना ये आपके डायमेंशन हैं, आपकी फिक्र, आपके जज्बात, आपका एक कोर है आपकी सेल्फ का, कि जिसको अगर आप गौर करें तन्हाई में बैठकर आप उसको फील करेंगे और आप इस बात को भी फील करेंगे कि वो चीज़ जो है ना मुसलसल उसमें एक जुम्बिश है, उसमें एक हरकत है, वो स्टैटिक चीज़ नहीं है। आपका जितना भी जो भी आपका अमल है, जो भी आप सोचते हैं, जो भी आप करते हैं, वो तमाम की तमाम चीज़ें जो है ना उस हरकत को एड या अपोज कर रही होती हैं। तो ये हरकत इसी बिना पर जो जो बात कही जाती है ना कि हर शय बिलाखिर खुदा से मुलाकात करेगी। खुदा से मुलाकात का क्या मतलब है? कि हर शय का जो जौहर है, जो एसेंस है, वो हरकत करते करते अपनी हकीकत से मिल जाएगा, यानी हर कतरा बिलाखिर समंदर में ही गिरेगा।
अगर इसको इस तरीके से कहें कि हम उस हरकत को पॉजिटिवली एड करें तो वो जो प्रोसेस जिसकी आप बात कर रहे हैं खुदा से मिलने वाली, वो फास्ट हो सकता,
तो वो लिका आपके लिए खुशगवार हो जाएगी। यानी कि जब हम खुद अपनी हकीकत से रूबरू होंगे इंशाअल्लाह तो फिर हम एक खूबसूरत हालत में रूबरू होंगे, अच्छी हालत में होंगे, तो वही चीज़ जन्नत है। اور اگر نعوذ باللہ بری حالت بنا کر اپنی حقیقت کے سامنے پہنچے تو وہی چیز جہنم ہے. ہم
جو آپ کہہ رہے ہیں ہم روح برو ہوں گے تو بھائی نہیں.
ہاں لیکن روح نہیں. دیکھیں یہاں پر جو ہے نا ظاہر ہے پھر یہ بہت ڈیپتھ میں بات چلی جائے گی. بیسیکلی میں اور آپ جو ہیں نا صرف ایک کانشیسنیس ہیں بس. بس یہی ہے. یعنی کہ اس حقیقت نے ہم سب کو ایک اسپیک آف سیلف اویئرنیس عطا کی ہے, اور اسی کے اندر جو ہے نا اس سیلف اویئرنیس کے اندر ہی میری اور آپ کی انجوائمنٹ بھی ہے, اور نعوذ باللہ اس کو خراب کر دیا تو اسی میں تباہی اور اذیت بھی ہے. یعنی جیسے مثال کے طور پر جب آپ آئینے کے سامنے کھڑے ہوتے ہیں اور آئینے کے سامنے کھڑے ہو کے آپ خوش ہو رہے ہوتے ہیں, دیکھ رہے ہوتے ہیں, کس کو دیکھ کے کون خوش ہو رہا ہوتا ہے؟ کس کو دیکھ کر؟ خود اپنے آپ کو دیکھ کر. صحیح ہے نا؟ وہاں کوئی دوسرا نہیں ہے, کوئی دوسرا نہیں ہے,
کوئی مرر ہونا چاہیے جس کے اوپر سے
کوئی دوسرا نہیں ہے. تو اسی طریقے سے جو وہ لقاء اللہ مجھے نہیں پتا ایگزیکٹ, لیکن جتنا سمجھ میں آتا ہے نا کہ وہی وہ حقیقت ہے جو کل آئینہ ہے ہر طرف سے, جس میں ہم سب اپنی ذات کو دیکھیں گے کہ جو ایک سیلف اویئرنیس ہمیں عطا کی گئی تھی با اختیار, میں نے اس کے ساتھ کیا سلوک کیا اور اس کو کیا بنایا. ٹھیک. تو یہ ہے جناب آپ کی برہان حرکت. اس پر انشاءاللہ پھر ہم اگلی دفعہ اس کو مزید لے کے چلتے ہیں. ابھی کہ نماز کا وقت ہو رہا ہے تو میں تھوڑا سا کہ برہان حرکت جو ہے اس میں کتنے قسم کی حرکتوں کے بارے میں یا موومنٹس کے بارے میں بیان کیا گیا ہے. ایک اس کو آیت آپ کو تھوڑی سی سنا دوں, یہ بہت مزیدار ہے. بارش کی حرکت, ٹھیک ہے, اس کو خدا نے کلاؤڈز کی جو موومنٹ ہے, پانی کی نہیں کلاؤڈز کی, بادلوں کی حرکت. اور بادلوں کے بارے میں قرآن میں کئی جگہوں پر جو ہے نا وہ ان کا ذکر ہے, اور اس میں کتنے اس کے وہ ہیں, مطلب اس کے اندر پارٹیسپینٹس ہیں یا موجودات ہیں جو اس میں کام کر رہے ہوتے ہیں. نمبر ون ہوا, ہو الذی یرسل الریاح. اب یہاں پر دیکھیں خاص بات کیا ہے, ہو الذی یرسل الریاح, ہو الذی, ٹھیک ہے, یہ جو ہوا چل رہی ہے یہ اپنی مرضی سے نہیں چل رہی ہے, کہ یعنی خود قرآن کریم جو ہے نا یہ برہان آپ کو دے رہا ہے اس حرکت پہ کہ ہوا کا چلنا اور ہوا کی حرکت جو ہے وہ کیا ہے, ہوا وہ ہے جو اس کو حرکت میں لاتا ہے. هُوَ الَّذِي أَنزَلَ مِنَ السَّمَاءِ مَاءً, وہ ہے کہ جو آسمان سے یا بلندی سے پانی کو نازل کرتا ہے. وَأَرْسَلْنَا الرِّيَاحَ لَوَاقِحَ, یہ بہت انٹرسٹنگ ہے, اور اس میں اگر آپ سورہ نور کی آیت دیکھیں 43, تو وہاں پر پورا بادلوں کے بننے اور بارش کے نظام کو بیان کیا ہے خدا نے. یہ فرد بڑا زبردست ہے. لواقح کا مطلب جو ہوتا ہے نا کہ اس کو پریگننٹ کرتا ہے خدا, کہ ہم نے جو ہواؤں کو بھیجا تو وہ کیا کرتے ہیں, وہ بادلوں کو پریگننٹ بناتے ہیں, کہ ان کے اندر یعنی وہ پیوند کاری ہوتی ہے کہ جس کی بنا پر پھر وہ کیا ہوتے ہیں, وہ پانی دینے کے لائق بنتے ہیں, وہ اس کو. اچھا, اور اس میں تھوڑا سا اگر آپ اپنے ذہن کو کریں نا بادلوں کے بارے میں یا اس کی حرکت کے بارے میں, تو بہت محیر العقول ہے, مطلب واقعاً سمجھ میں نہیں آتا کہ یہ سب ہے کیا. कि अगर हम किसी भी, यानी कि अगर हमारे शहर के ऊपर भी जो बादल आते हैं, अगर उसके अंदर हम मॉइस्चर का, यानी इवन जो वाटर वेपर्स हैं या लिक्विड वाटर है या सॉलिडिफाइड वाटर है, ये क्लाउड्स में तीनों किस्म के होते हैं, तो अगर उसका आप उसका वजन करें ना, तो टन्स वगैरह, हंड्रेड्स एंड थाउजेंड्स ऑफ टन्स तो आराम से हो जाएगा उसका वजन, है ना। अब ये इतना पानी ऊपर जाना, उसका इस तरीके से वहां पर होल्ड रहना कि वो जमीन पर गिरे नहीं, अब टनों वजनी वजन जो है वो किस तरीके से, यानी वहां पर अब कौन सी एरोडायनामिक्स काम कर रही है। जैसे एरोप्लेन्स हैं, उसमें तो पूरा एक एरोडायनामिक प्रिंसिपल है, वो सब है। अच्छा, और आप देखें कि एक जो और बहुत मजे की बात है कि जो मैकेनिकल इंजीनियरिंग का प्रिंसिपल है कि अगर आप जहाज की वो पूरी वो शेप नहीं बनाए ना, जिसको कहते हैं एरोफॉइल शेप, जो उसकी पूरी शेप है, जो परिंदे की भी शक्ल होती है, अगर वो शेप नहीं होगी ना, तो उसके अंदर वो लिफ्ट क्रिएट ही नहीं होगी। जब उस पर हवा जो उससे गुजरती है, अगर बादलों की कौन सी शेप है, कुछ शेप है उसमें, टोटली कैओटिक है उनकी जो हालत है, सही है ना, उनके अंदर इतनी स्पीड जनरेट होती है कि जिसकी वजह से लिफ्ट क्रिएट हो। यानी भाई जो फॉर्मूले हैं इसके, कि जो लिफ्ट क्रिएट करने का फॉर्मूला है वो प्रोपोर्शनल टू वेलोसिटी स्क्वायर होता है। तो जितनी ज़्यादा आप उसको तेज रफ्तारी से हरकत देंगे, उतना ही ज़्यादा उस पर लिफ्ट क्रिएट होती है। अब वहाँ क्या है, उस पानी को इतना ऊपर होल्ड कौन करता है। और फिर एक जुमला जो सूरह नूर की आयत में है कि तुम उसको देखते हो कि वो फतरल वदका मिन खिलालही, उसमें खिलाल हैं, छोटे छोटे सुराख हैं, लाइक शावर, कि फिर तुम बारिश को बरसते देखते हो मिन खिलालही, उसके खिलाल में से, झरने की तरह। ये नहीं बता रहा कि कोई है,
जहाज बादलों में घुस जाता, तो फिर वो पानी का क्या करता है?
नहीं, वो पानी यानी किसका, उस पानी का,
जो पानी बादलों में है, जब हम एरोप्लेन में जा रहे हैं, अगर हम थ्योरी को चले मान कि भाई बादल में रिस्टोर हुआ होगा वो पानी, तो जब हम इतनी ऊपर हाइट पे चले गए और जहाज उस बादलों को चीरता हुआ गया, वो जो पानी का स्टोरेज है,
देखिए पानी डायरेक्टली नहीं स्टोर होता, यानी कि या ज़्यादातर वो वेपर्स की शक्ल में, अब उसके अंदर वो कौन सा, यानी ऐसे नहीं कि लिक्विड वाटर भरा हुआ है वहाँ पे, ऐसा बहुत कम है, यानी कम है, तो अब वो किस तरीके से बरसता है, यानी कि अब एक ख़ास उस पर, हाँ नहीं, तो वही तो मैं आपसे कह रहा हूँ, यही तो मैं आपसे कह रहा हूँ, कुरान करीम ने कई जगहों पर बादलों की बात की है, कई जगहों पर
जाने के लिए कि पानी भरा हुआ है, लेकिन वो उस वक्त जब अल्लाह की कमांड होती है तो वो पानी शावर बन के निकल ही पड़ता है।
देखिए पानी जो है ना, अगर मिसाल के तौर पर कि ये सारा का सारा खेल जो है ना, ये टेम्परेचर और प्रेशर का होता है। अगर टेम्परेचर की या प्रेशर की वेरिएशन, मिसाल के तौर पर कि अगर आप हाई प्रेशर पर चले जाएं, तो पानी 100 डिग्री पर भी, 102 डिग्री 105 पर भी लिक्विड रहेगा, बर्फ नहीं, यानी वो एवेपोरेट नहीं करेगा, ठीक है। तो ये सारा खेल जो पूरा प्रॉपर बैलेंस है ना, ये प्रेशर और टेम्परेचर का होता है।
वो जो आर्टिफिशियल क्लाउड्स बनाए जो बारिश करते हैं, वो कैसे बनाए?